फिर आगे मौजू चेंज होता है, यहाँ तक बात मुकम्मल हो गई। अल्लाह ताला ने फरमाया अपने नबी को तसल्ली देते हुए, अब देख लें एक ऐसे हालात है ना, उनमें अल्लाह ताला ने अपने नबी को बताया कि देखो एक ऐसी कौम थी आद की, फिर उनके साथ क्या हुआ। क्योंकि ये मुशरिकीन मक्का भी कहते थे ले आए ना अजाब हमारे लिए, कब आएगी ना क़यामत, आप तो बड़ा क़यामत से डराते। तो उनको भी ये सुनवा दिया गया, नबी सल्लल्लाहु अलैहि वसल्लम को भी बता दिया गया, और उसके बाद फिर आपको कैसे तसल्ली दी गई, वह इस सरफना इलैका नफरम मिनल जिन्नी यस्तमियून अल कुरान, जब हम फेर कर लाए आपकी तरफ एक ग्रोह को, किस ग्रोह को, जिन्नों के ग्रोह को, जिन्नों में से एक ग्रुप था जिसको हम आपकी तरफ ले आए। अल्लाह ने उनका रुख इधर कर दिया, देखे अल्लाह जिसका रुख जिस तरफ चाहे फेर दे। सुबहान अल्लाह, कोई जा रहा होता है किसी तरफ तो अल्लाह ताला उसको कोई पैगाम ऐसा सुनवा देता है, कोई मजलिस, उसने सोचा भी नहीं होता, ऐसा ही मस्जिद में एंटर हुआ, वो वहां पे एक मजलिस थी कुरान की, उसमें बैठ गया, उसके कानों में कोई बात पड़ गई, उसने उसकी जिंदगी बदल दी। कोई ऐसा प्रोग्राम टीवी पे देख लिया जिसमें कोई दरसे कुरान हो रहा था, वो बातें सुनी और उसका बस दिल बदल गया। तो ऐसा होता है, अल्लाह ताला ने इन जिन्नों के साथ अल्लाह का खैर का इरादा था, अल्लाह ताला ने फरमाया फेर दिया हमने, वो जा रहे थे कहीं, ठीक है एक ग्रुप जा रहा था। वैसे तो हदीस के अंदर हमें पता चलता है कि जिस वक्त नबी सल्लल्लाहु अलैहि वसल्लम की बेसत का टाइम था, उस वक्त आसमानों पर पहरे इतने सख्त कर दिए गए थे कि ये जिन्नात वहां से यानी बातें नहीं उचक पाते थे। पहले तो ये आसमानों में बैठ जाते थे, आसमानों की खबरें लेकर आते थे। जब अब ये कोशिश कर रहे थे तो वहां से शोले बरसते थे इनके ऊपर, तो इन्होंने कहा कि कोई नई बात जरूर होने लगी है, तलाश करो। बस ये निकल खड़े हुए। अब जो इनमें से ग्रुप अरब की तरफ गया था, वो जब एक जगह पहुंचा, अल्लाह ने देखे उनका रुख फेर दिया, तब नबी सल्लल्लाहु अलैहि वसल्लम उकाज का बाजार लगता था उस तरफ जाते हुए नखला में अपने सहाबा को नमाज पढ़ा रहे थे, और बास कहते हैं कि फजर की नमाज थी वो, उसमें जहरी की रात होती है। तो इनके कानों में तिलावत की आवाज पहुंची तो ये ठहर गए, कान लगा के सुनने लगे, और उसके बाद इनकी जिंदगियां ही बदल गई। ये एक तो यहां से कुरान से ये पता चलता है कि जिन बाकायदा एक मखलूक है, गैबी मखलूक है, हमें नजर नहीं आती, लेकिन वो ये बात ये नहीं है कि नहीं जी जिन भूत प्रीत ये कि ऐसी कहानियां ही हैं, ये कोई नहीं होते, ये कोई नहीं, जिन्नात का वजूद है और कुरान से साबित है। हमें ये यकीन रखना चाहिए कि हाँ ये हैं, इनकी भी आबादियां हैं, इनका भी रहन सहन है, इनके अंदर भी अकल है, इनका भी हिसाब किताब होगा क़यामत के दिन, ठीक है। लेकिन इनके अंदर कोई पैगंबर नहीं आया, पैगंबर इंसानों में ही आए, और इन्होंने इंसानों के पैगंबरों से ही इस्तफादा किया, उनसे ही फायदा उठाया। इनमें क्यों नहीं आए, क्योंकि इनके अंदर अगर कोई पैगंबर आता तो इंसान उसे फायदा नहीं उठा सकते थे, इंसानों में आ जाए तो ये फायदा उठा सकते हैं। तो ये एक फर्स्ट टाइम थी कि जिन एक्सपोज हुए कुरान से, इन्होंने कभी नहीं ऐसा कलाम सुना था। तो ये जा रहे थे, गुजर रहे थे, अब इन्होंने नबी सल्लल्लाहु अलैहि वसल्लम को नमाज पढ़ते हुए देख लिया, सुनने लगे यस्तमियून अल कुरान, गौर से सुनने लगे कुरान को। फलम्मा, फिर जब हादरूहू, वो हाजिर हुए उसके पास, यानी जहां आप सल्लल्लाहु अलैहि वसल्लम कुरान पढ़ रहे थे, जब ये वहां पहुंचे, कालू अनसितु, कहने लगे चुप हो जाओ, रुक जाओ। अल्लाह ताला ने हमें भी फरमाया ना इदा कुरिया अल कुरान फस्तमीउ लहू व अनसितु, खामोश हो जाया करो, गौर से सुना करो जब कुरान पढ़ा जा रहा। कौन सी चीज हम गौर से सुनते हैं, यानी कौन सी चीज ऐसी होती है जो कि हम कहते हैं कि खामोश हो जा, खामोश हो जा। सबको, आप अपने घर में बच्चे बोल रहे हैं, आप कहते हैं चुप करो चुप करो, जब आपने कोई चीज बहुत कान लगा के सुननी होती है, तवज्जो के साथ सुननी होती है, तब आप कहते हैं ना चुप करो चुप करो, यानी मुझे सुनने दो। इनको किसी ने बताया नहीं था कि जब कुरान पढ़ा जा रहा हो तो तब आपने खामोश होना है। लेकिन वजह इसकी, इस बिहाइंड दिस, ये जो हुक्म है कि कुरान पढ़ा जा रहा हो तो खामोश हो, क्या है, ताकि आप गौर से सुन सकें। देखिए ना, अगर आप भी बोल रहे हैं और आप साइमल्टेनियसली सोचें कि मैं सुन भी रही हूं और मैं साथ बोल भी रही हूं, ये पॉसिबल नहीं है। या तो आप अपनी बात बोल सकते हैं या सुन सकते हैं, इसीलिए जब किसी कोई कहते हैं ना, जब कोई बड़ा बोल रहा हो तो आगे से मत बोलो, क्योंकि अगर आप बोलेंगे तो आप उसकी बात नहीं सुन सकते। तो कुरान तो बड़ों का बड़ा है, हमें तो एल्डर्स के लिए अदब सिखाया जाता है। तो कुरान कितना बड़ी चीज है कि अल्लाह ताला का कलाम है, अल्लाह बात कर रहे हैं, अल्लाह सुभाना ताला के कलाम के सामने हमारी बात की क्या अहमियत कि उसके आगे फिर हम भी बोलते चले जाएं। इसी वजह से कुरान करीम का अदब ये है कि जब कुरान चल रहा हो तो तब बातें ना की जाए, इसको एक बैकग्राउंड म्यूजिक के तौर पे ना चला के रखें। घर में चल रहा है साथ, हम बातें कर रहे हैं साथ, के शराबे खेल तमाशे हो रहे हैं और साथ शोर शराबे हो रहे हैं और साथ सब कुछ चल रहा है और हम कह रहे हैं मुझे कुरान लगा हुआ, ये नहीं होना चाहिए। उस वक्त ही कुरान करीम को लगाएं जब आपके वाकई आप सुन रहे हो, एटलीस्ट आप खामोश तो हों। और ये इसी को कहा गया उलमा ने फिर इल्म सीखने की मजलिस के लिए, कि जब इल्म सीखने की भी मजलिस हो, देखिए वो सीख रहे हैं ना, नबी सल्लल्लाहु अलैहि वसल्लम से वो सीख रहे हैं, एक इल्म ले रहे हैं, तो उस वक्त कह रहे हैं खामोश हो जाओ। इतनी अकल उनको भी, हालांकि जिन्नों की जो अकल है ना वो इंसानों से कम है। इंसान को अल्लाह ताला ने अशरफुल मखलूकात बनाया, जिन को नहीं बनाया। तो इंसान अकल में उनसे, फिजिकली नहीं, अकल में उनसे आगे है। फिर इसके बावजूद हमें कितनी दफा बताया भी जाता है लेकिन हमें ये बात नहीं समझ आती कि जो इल्म की मजलिस हो उसमें खामोश रहा जाए। जब कुरान पढ़ा जा रहा हो तो खामोशी इख्तियार कीजिए और गौर से सुना जाए। और हम सोचते हैं कि ये कुरान जो हमें, हम सीख रहे हैं इस वक्त, ये बर्तन धोते हुए भी मैं सुन सकती हूँ, ये खाना पकाते हुए भी मैं सुन रही हूँ, साथ बच्चों को भी कुछ डांट डपट कर रही हूँ, साथ घर के भी काम कर रही हूँ, बिलीव मी इसका असर ख़त्म हो जाएगा, इसका असर नहीं रहेगा। वो सिर्फ एक इंफॉर्मेशन है जो आपके कानों में पड़ रही है, आपके दिल पे नहीं उतरेगा। ये नबी सल्लल्लाहु अलैहि वसल्लम के दिल पे उतरा था और दिल से दिल तक जाता है। उसकी बात असर करती है जो दिल से बोलता है, और वो ही ले पाता है जो दिल पे ले रहा होता है, और जिसके कानों तक बस टकरा रही है आवाज, दिल तक पहुंचेगा ही नहीं तो दिल की दुनिया क्या बदलेगी। इसके लिए आपको बैठना है, वक्त देना है, गौर से सुनना है, खामोश होना है। ये नहीं कि टेक्स्टिंग भी साथ चल रही है, टेक्स्टिंग क्या है, वो भी तो बोलना ही है, टेक्स्टिंग भी साथ चल रही है, साथ में क्लास भी ले रही हूँ। ये नहीं कि और काम भी हो रहे हैं साथ क्लास भी चल रही है, ये नहीं होना चाहिए। तो उन्होंने भी कहा कि खामोश हो जाओ, उन्होंने गौर से सुनने की यानी उनको कितनी तलब थी कि उन्होंने कहा कि खामोश होके सुनो, यानी खामोश हो जाओ ताकि बात हमें सही से समझ आ जाए, आपस में बातें नहीं करनी। इसका मतलब यह भी है कि जिन अगर इर्द गिर्द हों या आपस में बातें भी कर रहे हों तो इंसानों को खबर नहीं होती, क्योंकि ये बात नबी सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला ने वही के जरिए बताई, आप सल्लल्लाहु अलैहि वसल्लम को भी नहीं पता था। तो आप सल्लल्लाहु अलैहि वसल्लम को जो लोग समझते हैं कि गैब की खबरें होती हैं, तो अगर गैब की खबर थी तो इतना बड़ा एक ग्रुप आके बैठा हुआ है वहां पे, आपस में बात कर रहा था, तो उन्होंने कहा खामोश हो जाओ, खामोश हो जाओ, सुनो सुनो। तो नबी सल्लल्लाहु अलैहि वसल्लम को पता ही नहीं है, और हम सोचते हैं कि आज की भी हमारे हालात जो है ना वो उनको सारे पता है। हाँ, उनको पता है कि हम क्या कर रहे हैं, और उनको उस वक्त भी गैब की सारी खबरें होती थी कि लोग क्या खा रहे हैं, क्या पी रहे हैं, क्या कर रहे हैं। ऐसा नहीं है। फिर फलम्मा कुदिया, जब पढ़ लिया गया क्या कुरान, यानी जब नबी सल्लल्लाहु अलैहि वसल्लम ने किरात मुकम्मल कर ली, और किरत नहीं होता, किरात होता है लफ्ज। तो जो कुरान के पढ़ने वाले हैं वो इस चीज को सही करें अपने, ये ना हो कि हम 30 पारे पढ़ लें उसके बाद भी किरत किरत कहते रहें, तो वो फिर हम इसका मतलब सही इल्म ले नहीं रहे। वल्लौ इला कौमिहिम मुंज़िरीन, फिर गए अपनी कौम की तरफ खबरदार करने वाले बनकर। सुभान अल्लाह, उनकी अपनी तो दिल की दुनिया बदली, खुद तो इस्लाम ले आए, यहीं तक महदूद नहीं रखा, अपने घरों को जब अपनी कौम की तरफ पहुंचे, इसका मतलब है कि उनकी भी आबादियां, उनकी भी कौमें हैं, उनके भी कोई घर हैं जहां पर वो वापस गए, और वहां पे वो खबरदार करने वाले बन गए। सुभान अल्लाह। तो कितनी उन्होंने कितनी ग्रेजुएशन कर ली थी, कौन सा सर्टिफिकेट था उनके पास, उनको किसने हक दिया था कि वो जाके आगे भी तबलीग शुरू कर ले, किसी को बताना शुरू कर दे। आज तो ये क्वेश्चन होता है ना जी, आपको किसने हक दिया है, आपने क्या आपको फलाना कोर्स किया है, 7 साल का कोर्स किया है, आप आलिम है कि नहीं है, आप फलां हैं, पहले भी मैंने बताया था, जो अपने आप को आलिम कहता है ना, मैं आलिम हूं, ये कोई अच्छी बात नहीं है, मैं आलमा बन गई हूं। ये हमेशा अपने आप को कहे मैं तालिबे इल्म हूं। बहुत बड़े हमारे यानी स्कॉलर गुजरे हैं, डॉक्टर इसरार अहमद, अल्लाह ताला उनकी अपनी जवारे रहमत में जगह अता फरमाए, वो हमेशा कहते थे कि मैं तालिबे इल्म हूं। उन्होंने कभी नहीं कहा था मैं बड़ा आलिम हूं। मैं अपने आप को आलिम कहता समझ लो क्या इल्म है फिर उसके पास, जिसने अपने आप को ये तस्लीम कर लिया मैं इल्म वाला हूं। कहते हैं ये खुशकिस्मती है तालिबे इल्म होना, कि सारी जिंदगी इंसान इल्म की तलब में रहे, अभी अपने आप को मुकम्मल ना समझे मैं आलिम बन गया हूं, मैं आलमा बन गई हूं। लोग अपने आप को ये कहलाना शुरू कर देते हैं, अपने नाम के साथ लिखना शुरू कर देते हैं। तो हमेशा इल्म की प्यास रहनी चाहिए। अब ये लोग अब आज के वक्त में कहते हैं कि नहीं आप किसी को कुछ बता ही नहीं सकते जब तक कि आप इतना इतना ना पढ़ लें। ठीक है, आप कोई फतवे नहीं दे सकते, ये ठीक है कि आप दीन की जो डेप्थ है उसके अंदर कोई बातें ऐसी वो हैं वो उनकी वो बातें जो आपके इल्म में नहीं है, जो आपको सही समझ नहीं है, उनके ऊपर नहीं बयान करना चाहिए। लेकिन जितनी बात आप तक पहुंच गई है उसको आगे पहुंचाने में तो कोई हर्ज नहीं, उसको पहले खुद सही से समझें फिर आगे पहुंचा दीजिए। उसके अंदर ना कोई कोर्स करने की जरूरत है, ना कोई आपको डिग्रियां लेने की जरूरत है। ना अगर आपको नमाज भी आती है, सिर्फ इतनी सी बात, कलमा आता है, कलमे की समझ है, उतना ही आगे पहुंचा दीजिए, किसी को सिखा दें, किसी को बता दें। एक मसला भी आपकी समझ में आ गया सही से उसको आगे, हाँ लेकिन अगर नहीं सही समझ आए उल्टा सीधा ना बयान करें वो फिर गलत है। आपको बात कुछ बताई जाए क्लास में, आपने कुछ और ही समझ लिया, जाहिर है काम इधर उधर करते हुए आपको आधी समझ आई और आधी समझ नहीं आई और फिर लेके चल पड़े और कहा हमने तो क्लास में ये सुना, वो फिर सही नहीं। लेकिन जिस बात की सही समझ आ जाए जरूर आगे पहुंचाएं। उस पहुंचाने के लिए कोई सर्टिफिकेट नहीं चाहिए। इन जिन्नों ने कौन से सर्टिफिकेट ले लिए थे, एक बार कुरान सुना और जाके इंतजार करने लगे। सबसे पहले तो इनकी बात को यहां पे फिर इस चीज को तारीफ नहीं होनी चाहिए, फिर तो इस चीज की मुजम्मत होनी चाहिए कि क्यों इन्होंने ऐसा किया। लेकिन आप देखें यहां पे उनकी तारीफ बयान हो रही है कि वो अपनी कौम की तरफ इंतजार करने वाले बन के गए और उन्होंने अपने तक नहीं सिर्फ रखा, उन्होंने फौरन आगे पहुंचाया अपनी कौम को। क्योंकि जो चीज दिल में उतर जाए ना इंसान के, इंसान जरूर उसको आगे पहुंचाता है, इंसान को तड़प लग जाती है। देखिए कोई गम अगर आपका साथी बन गया तो आप उस गम को जिधर बैठेंगे उधर वो उसी को डिस्कस करेंगे, या कोई खुशी आपके दिल को चढ़ी हुई है तो बस आप जिधर बैठते हैं वही बातें करते रहते हैं। इसी तरह जिसके दिल में कुरान उतर जाता है ना, वो जिधर बैठता है इसके चर्चे करता है। और मैं इस दुआ के साथ ये बात कहती हूँ, एक कुछ लोग इस क्लास में भी हैं जिनको चैन नहीं है, उन्होंने जब से कुरान शुरू किया है और जब से उनकी जिंदगी बदली है उन्होंने अपने कोई रिश्तेदार नहीं छोड़े, कोई दोस्त अहबाब नहीं छोड़े, कोई जानने वाला नहीं छोड़ा, हर एक तक पहुंचाते हैं, आओ कुरान की तरफ, आओ कुरान की तरफ, पकड़ पकड़ के लाते हैं उनको। मेरी दुआ है इस क्लास में कि अल्लाह ताला जब तक सूरज और चांद हैं अल्लाह इनके अजर में हर दिन इजाफा फरमाना। इनको इतनी तड़प है, देखो कि उनको अगर वो खुद नहीं बता सकते तो वो कम से कम ये पैगाम तो दे सकते हैं आओ कुरान की तरफ। वो उठते बैठते उनकी फिक्र ही ये है, और कुछ दूसरे भी हैं उनके साथ के हमसाये तक को नहीं पता कि कोई कुरान है जिसको सीखने का है या कोई पैगाम, आज तक नहीं दिया। हम क्यों दें, फिर लोग समझेंगे हम पता नहीं कोई दफियानूसी या बैकवर्ड से लोग हैं या बहुत ही हम कोई रिलीजियस एक्सट्रीमिस्ट हैं, हम क्यों ये बात कहें। उनको नहीं, उनको फिक्र नहीं क्योंकि अपने अंदर नहीं उतरा। अगर अपने अंदर उतरा होता ना तो चैन ना आता। इनके अंदर उतर गया था कुरान, देखे इन जिन्नों के अंदर कुरान उतर गया, सुभान अल्लाह। हम इंसान होके इतनी अकलें रख के हम सुन सुन के भी असर नहीं लेते, वो एक दफा सुन के। और यहां से ये भी पता चलता है कि कुरान है जो जिंदगियां बदलता। इधर उधर की बातें नहीं, अकबाले जरनी पढ़ लिए, फलाने किसने ये बात कह दी, फलाने ये नहीं, कुरान की तरफ आओ। ये दर्स सुन लिया, हम भी दर्स सुनते हैं, हम भी फलां जगह चले जाते हैं वहां पे, नहीं दर्स सुनना अलग बात होती, कुरान की तरफ आओ, कुरान जिंदगियां बदलता है। इन जिन्नों की जिंदगियां कुरान ने बदली। نبی صلی اللہ علیہ وسلم نے کوئی درس نہیں دیے تھے وہاں پہ، اور آپ صلی اللہ علیہ وسلم تو جب بھی دعوت دیتے تھے قرآن سنا دیتے تھے. تو یہ کیسے جنات کی یہ کیسی نفری تھی کہ جب سنا، اب ایک قرآن کا پورشن ہی سنا ہوگا نا، سنا مسلمان بھی ہو گئے اور جا کے دائی دین بھی بن گئے. سبحان اللہ. قالو، انہوں نے کہا اپنی قوم کو جا کے، یا قومنا، اے ہماری قوم. اب دیکھیں طریقہ بھی کیسا ہے، جیسا کہ پیغمبروں کا طریقہ ہوتا تھا نا، آپ نے پیغمبروں کا طریقہ بھی پڑھا ہے کیسے وہ اپنی قوم کو کہتے تھے اے ہماری قوم. اب ایک بار سن کے اب یہ جا کے کیسے طریقے کے ساتھ تبلیغ کر رہے ہیں، پیغام دے رہے ہیں. اور دیکھیں جیسے میں نے آپ کو بتایا کہ جنوں کی عقل انسانوں سے کم ہوتی ہے، پھر بھی ان کو سمجھ آ گیا. اس کا مطلب ہے کہ ہم میں سے کوئی یہ ایکسکیوز نہیں دے سکتا، جی مجھے تو سمجھ ہی نہیں آتا، اصل میں میرا ذہن بڑا کمزور ہے. آپ کا ذہن جتنا بھی کمزور ہو، اگر جن بات کو سمجھ سکتے ہیں تو ہم بھی سمجھ سکتے ہیں. اس قرآن کو کہتے ہیں نہیں جی قرآن نہ پڑھیں، کچھ لوگ کہتے ہیں قرآن نہ پڑھیں، کیونکہ یہ بہت بڑے بڑے عالم فاضل جو ہوتے ہیں نا، ان کا پڑھنے کا کام ہے. آپ صرف یہ ایک آدھ کتابیں ہیں بس یہ پڑھ لیا کریں، آپ کی اتنی عقل نہیں ہے کہ آپ قرآن کو سمجھیں. تو کیا جنوں کی اتنی عقل تھی کہ وہ قرآن کو سمجھیں؟ عام جن ہی تھے نا وہ، کون تھے وہ؟ وہ تو جا رہے تھے ایسے ہی، اللہ نے ان کا رخ ادھر کو پھیر دیا. اللہ دیکھیں جس کے ساتھ بھلائی کرنا چاہے. آپ میں سے بھی کوئی پتہ نہیں کہاں کوئی گیا ہوگا، سبحان اللہ، کسی نے کہا میں ایک پارک میں گئی تھی، وہاں پہ کسی نے مجھے کلاس کا کارڈ دیا اور بتایا اس کلاس کا، تو تب سے جڑ گئی. سبحان اللہ، کوئی کہاں جا رہا ہوتا ہے، کدھر سے اللہ اس کو کھینچ کے لے آتا ہے. یہ اللہ تعالیٰ کی خیر ہے اس کے لیے، وہ بڑی اللہ تعالیٰ کا، ایسے لوگوں کو بہت شکر ادا کرنا چاہیے اللہ کا کہ اللہ ہم کہاں گھوم رہے تھے، ہم کہاں پھر رہے تھے، تو نے جیسے یہ جنوں کا رخ اللہ نے پھیر دیا نا، تو نے ہمارا رخ پھیر دیا اس طرف، کیونکہ اللہ ان کے ساتھ بھلائی کرنا چاہتا ہے. اور اس سے بڑی بھلائی کیا ہو سکتی ہے، اسی کو اللہ اپنے کلام کے لیے چن لے. پھر بھی ہاں اگر ہم کبھی شکایت کریں ہائے ہمیں تو کچھ ملا ہی نہیں، ہائے ہمارے ساتھ تو کوئی، تو یہ بہت بڑی ناشکری ہوگی. اللہ نے سب سے اتنی بڑی خیر، سب سے بڑی خیر ہے اس کائنات کی، وہ عطا کر دی جس کو، تو اس کے بعد کیا چیز اور رہ جاتی ہے کہ جس کا انسان گلا شکوا کرتا رہے. تو یہ جنات پھر جا کے اب کیسے تبلیغ کر رہے ہیں، اے ہماری قوم، انا سمعنا کتابا، ہم نے سنی ہے ایک کتاب، انزل من بعد موسیٰ، موسیٰ علیہ السلام کے بعد نازل ہوئی. جو اس کا مطلب یہ موسیٰ علیہ السلام کو بھی جانتے تھے، موسیٰ علیہ السلام کے بعد نازل ہوئی، یعنی جو موسیٰ علیہ السلام پہ اترا تھا اس کے بعد یہ کتاب آئی ہے. تورات کا ذکر کر رہے ہیں، اور قرآن کریم میں بھی کئی جگہ پہ قرآن اور تورات کا اکٹھا ذکر ہے. سورہ آل عمران کے شروع میں آپ دیکھ لیں قرآن اور تورات کا ذکر. تو اسی طرح اور کتابوں کا بھی ذکر آتا ہے، لیکن قرآن اور تورات کا اکٹھا ذکر کئی جگہ پہ آیا. دیکھیے تورات بھی جو تھی نا، اس کے اندر بھی شریعت تھی، انجیل میں زیادہ ریمائنڈرز تھے، زیادہ حکمتیں تھیں، یا زبور بھی اتری ہے اس میں اللہ کی حمد کے ترانے تھے، لیکن جو شریعت جو قرآن سے کلوزسٹ ہے وہ تورات تھی. تو انہوں نے کہا کہ موسیٰ علیہ السلام کے بعد یہ کتاب نازل ہوئی ہے، مصدقاً لما بین یدیہ، جو تصدیق کرتی ہے جو اس سے پہلے ہے، یعنی جو پہلے کی کتابیں اتری ان کی بھی تصدیق کرتی ہے. یہدی الی الحق، ہدایت دیتی ہے حق کی طرف، یعنی یہ اتنی عظیم کتاب ہے، یہ حق کا راستہ دکھاتی ہے، وہ الی طریق مستقیم، اور سیدھے راستے کی طرف چلاتی ہے. بہت کم چیزیں ایسی ہوتی ہیں کہ حق بھی ہو اور سیدھا بھی ہو، سیدھا سیدھا راستہ بتا رہی ہو. انہوں نے اس قرآن کو اس طرح سے انٹروڈیوس کرایا کہ دیکھو ایک ایسی کتاب ہم سن کے آئے ہیں. یہ بھی ایک طریقہ تھا ان کو کیپچر کرنے کا، ان کو جو جن کو تبلیغ کر رہے ہیں ان کو اس طرف لانے کا، دیکھو ہم نے ایسا ایک کلام سن لیا جو اتنا زبردست کلام ہے، حق کا راستہ بتاتا ہے. یا قومنا، اے ہماری قوم، اجیبو داعی اللہ، قبول کر لو دعوت کو اللہ کے داعی کی. داعی کون؟ بلانے والا، جو اللہ کی طرف بلانے والا ہے، اس کی دعوت کو قبول کر لو، یعنی پیغمبر کی دعوت کو قبول کر لو اے ہماری قوم کے جنوں، وَآمِنُوا بِهِ اور ایمان لے آؤ ساتھ اس کے، یغفر لکم من ذنوبکم وہ اللہ تعالیٰ بخش دے گا تمہارے گناہوں میں سے، وَيُجِرْكُم مِّنْ عَذَابٍ أَلِيمٍ اور پناہ دے گا تم کو دردناک عذاب سے. ارے ان کی دعوت دیکھیں، جاتے ایمان کی دعوت ہے. لمبے چوڑے ان کے لیکچر نہیں تھے، ان کو جتنی بات سمجھ آئی فوراً جا کے اسی طرح ایمان کی دعوت دے دی. ایمان لاؤ گے تو اس کا نتیجہ کیا ہوگا؟ تمہارے بعض گناہ، گناہوں میں سے بعض گناہ بخش دیے جائیں. پورے کیوں نہیں انہوں نے کہا؟ اس لیے کہ بعض گناہ ایسے ہوتے ہیں جن میں بخشش تب ہوگی جب حقوق ادا ہو جائیں گے. بعض گناہ ایسے ہوتے ہیں، سارے بخشے جاتے ہیں لیکن بعض ایسے ہوتے ہیں جن میں توبہ استغفار کی ضرورت ہوتی ہے. اور تمہیں، تم سے دردناک عذاب سے تمہیں نجات دے دے گا اگر تم ایمان لے آتے ہو. ایمان اتنی بڑی چیز ہے کہ جہنم سے بچنے کے لیے جو ایک راستہ ہے وہ ایمان ہی ہے. اس کے بغیر جہنم سے بچا نہیں جا سکتا، اس کے بغیر عذاب سے بچا نہیں جا سکتا. اسی وجہ سے ایمان کو سمجھنا ضروری ہے، ہمارا ایمان کن چیزوں پہ ہے. اور پھر فرم بلیف ہونا چاہیے، ایمان از فرم بلیف ہونا چاہیے. ایسے نہیں ہے ڈگمگاتا ہوا ایمان نہیں چاہیے، وہ نہیں بچا سکے گا قیامت میں. کمزور ایمان نہیں چاہیے، ایمان کو مضبوط کرو گے تو اسے عمل صالح پھوٹے گا. پہلے بھی میں نے بتایا تھا کہ جب صالح عمل کا دل نہ چاہ رہا ہو، جب صالح عمل کی طرف آپ نہیں آ رہے، سستی ہو رہی ہے، تو ایمان کو چیک کرو، ایمان مرجھا رہا ہوگا کہیں. تو ایمان لے آؤ گے تو بخشش ہو جائے گی اور عذاب سے نجات ہو جائے گی. دیکھیں پھر میں نے جیسے آپ کو بتایا تھا کہ وہ بھی پیغمبر بھی کس طرح سے دعوت دیتے ہیں کہ اللہ کے سوا کسی کی عبادت نہ کرو، میں تمہارے بارے میں بڑے دن کے عذاب سے ڈرتا ہوں. انہوں نے بھی یہی فرمایا. اور دیکھیں یہ جنوں کی جماعت بھی جا کے کیا کہہ رہی ہے، ہم کہ تم ایمان لے آؤ تاکہ تم عذاب علیم سے بچ جاؤ. کتنی زبردست جنات تھے یہ کہ دیکھیں سبحان اللہ، اللہ تعالیٰ نے ان سے فوراً ان کو اس قابل کر دیا کہ وہ اللہ کی طرف بلانے والے بھی بن گئے. اور پھر انہوں نے اگلی بات کی تھی کہ دعوت دینا سمپل ہے. ہم بعض دفعہ کہتے ہیں نا ہمیں سمجھ نہیں آتی ہم کس طرح کریں، سمجھ نہیں آتی. بس اپنی جو بھی بات ہے، جو سیدھی بات ہے، اس کو سامنے رکھ دو. اس کے لیے کوئی ایسی کوالیفیکیشن نہیں چاہیے کہ آپ کو بہت بڑی کوالیفیکیشن. ایک اللہ کے اوپر ایمان میں کیا کوالیفیکیشن چاہیے کہ آپ ایک اللہ کی طرف بلاؤ، توحید کی طرف بلاؤ. وَمَن لَا يُجِبْ دَاعِيَ اللَّهِ اور جو نہ مانے گا، نہیں قبول کرے گا اللہ کے دائی کی بات کو، فَلَيْسَ بِمُعَجِزٍ فِي الْأَرْضِ تو نہیں ہے عاجز کرنے والا زمین میں، وَلَيْسَ لَهُ مِن دُونِهِ أَوْلِيَا اور نہیں اس کے لیے اس کے سوا کوئی حامی و مددگار. یعنی پھر وہ اللہ کی پکڑ سے بچ نہیں سکتا، وہ بھاگ نہیں سکتا کہیں. اللہ تعالیٰ نے سورہ رحمان میں فرمایا نا، اے جنو انس اگر تمہارا زور چلتا ہے تو زور چلا کے دیکھ لو، نکل جاؤ اس زمین و آسمان کی حدود میں سے نکل جاؤ اگر زور لگا سکتے ہو تو. نہیں زور چل سکتا، تم عاجز نہیں کر سکتے. عاجز کرنے کا مطلب کیا، یعنی تم مقابلہ نہیں کر سکتے، تم پھیر نہیں سکتے، تم بچ نہیں سکتے کہیں جا کے کہ چھپ جاؤ. تو اللہ تعالیٰ کو عاجز کرنا مطلب اللہ کو تھکا دیا، اللہ نعوذ باللہ، اللہ اس کو پکڑنا چاہ رہا ہے لیکن پکڑا نہیں جا رہا وہ جن یا وہ انسان. تو اللہ کی گرفت سے خود کو بچا نہیں سکتے اگر تم نے قبول نہ کیا اللہ کے دائی کی بات کو. اور دیکھ لو خود بھی نہیں بچ سکتے اور نہ ہی کوئی اولیاء ایسا ہے، کوئی مددگار ایسا ہے جو بچا لے اس کے سوا. وہ ہی بچانا چاہے تو کسی کو بچا لے. اولئک فی ضلال مبین اور جو نہ جواب دے یعنی نہ قبول کرے داعی اللہ کی بات کو تو پھر وہ کھلی گمراہی میں ہے. کتنی پیاری تبلیغ ہے نا. اور یہ جنات ایک دفعہ نہیں، کئی دفعہ پھر نبی صلی اللہ علیہ وسلم کے پاس آتے رہے ہیں، یہ آپ صلی اللہ علیہ وسلم سے سیکھتے رہے ہیں. ایک روایت میں آتا ہے کہ حضرت ابن مسعود سے से अलकमा ने पूछा कि क्या तुम में से कोई इस रात नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ मौजूद था, जब यानी ये जिन्नात का साथ आप सल्लल्लाहु अलैहि वसल्लम ने बात की थी? तो आपने जवाब दिया कि कोई ना था, आप रात भर हमसे गायब रहे और हमें रह रह के बार बार यही ख्याल गुजरता था कि शायद किसी दुश्मन ने आपको धोखा दे दिया, अल्लाह ना करे आपके साथ कोई ऐसा खुशगवार वाकया पेश आया। वो रात हमारी बड़ी बुरी तरह कटी। सुबह सवेरे से कुछ ही पहले हमने देखा कि आप गारे हिरा से वापस आ रहे हैं। बस हमने रात की अपनी इस कैफियत को बयान कर दिया कि यानी हम तो बड़े परेशान रहे, सारी रात आप गायब रहे। तो आपने फरमाया, मेरे पास जिन्नात का कासिद आया था जिसके साथ जाकर मैंने उन्हें कुरान सुनाया, चुनाचे आप हमें लेकर गए और उनके निशानात और उनकी आग के निशानात हमें दिखाए, यानी जहाँ पे नबी सल्लल्लाहु अलैहि वसल्लम ने उनसे मुलाकात की थी। और फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने ये भी फरमाया कि ए मुसलमानों, ये दो चीज़ें हैं, हड्डी और गोबर, इन चीज़ों से इस्तंजा ना किया करो, ये तुम्हारे जिन भाइयों की लीद के लिए उनके लिए खुराक का काम देती है, और उन ये जो गोबर वगैरह है ये उनके जानवरों की खुराक है। इसका मतलब उनके जानवर भी होते हैं जिनको हम नहीं देख रहे, लेकिन उनके जानवर कैसे होंगे क्या होंगे वल्लाहु आलम, वो उनकी बस्तियों के हाल है। और हदीस में है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, आज रात में जिन्नात को कुरान सुनाता रहो और जिन्नों में ही इसी शुगल में रात गुजार दी। मैंने उनके पास आप सल्लल्लाहु अलैहि वसल्लम भी जाते थे, उनके कासिद भी आपके पास आते थे। तो हज़रत अब्दुल्ला बिन मसूद रज़ियल्लाहु ताला अन्हु की रिवायत है कि आपने फरमाया, तुम में से जो चाहे आज की रात जिन्नात से दिलचस्पी वाला मेरे साथ रहे, यानी जिसको भी शौक है कि भाई जिन्नात से कोई दिलचस्पी है तो वो मेरे साथ रहे, बस मैं मौजूद हो गया। आप मुझे लेकर चले। जब मक्का के ऊंचे हिस्से में पहुंचे तो आपने अपने पांव से एक खत खींची, यानी एक लाइन लगा दी आपने, और मुझसे फरमाया बस यहीं बैठे रहो, यानी इसे आगे ना आना। फिर आप चले और एक जगह खड़े होकर आपने किरात शुरू की। फिर तो इस कदर जमात आपके इर्द गिर्द जमा होके खड़ी हो गई कि मैं तो आपकी किरात सुनने से भी रह गया, यानी इतना हजूम हो गया। फिर मैंने देखा कि जिस तरह बादल के टुकड़े फटते हैं इस तरह वो इधर उधर जाने लगे, और यहां तक कि आप बहुत ही थोड़े बाकी रह गए। फिर नबी सल्लल्लाहु अलैहि वसल्लम सुबह के वक्त फारिग हुए और आप वहां से दूर निकल गए, और फिर हाजत से फारिग होकर मेरे पास तशरीफ लाए और पूछने लगे वो बाकी के कहाँ हैं। मैंने कहा वो ये हैं बस, आपने हड्डी और लीदी और जिस मैंने आपको बताया कि इस तन जैसे आपने मना किया इन चीज़ों से। और भी रिवायात आती हैं इस सिलसिले में कि एक रिवायत में ये भी आता है कि जिन्नात की एक जमात जिनका जिक्र यहाँ पे आया है नैनवा की थी, तो आपने फरमाया था कि मुझे हुक्म दिया गया कि इन्हें कुरान सुनाओ, तुम में से मेरे साथ कौन चलेगा? इस पर सब खामोश हो गए। दोबारा आप सल्लल्लाहु अलैहि वसल्लम ने पूछा, फिर खामोशी हो गई। तीसरी दफ़ा पूछा तो कबीला हुज़ैल के शख्स हज़रत अब्दुल्ला बिन मसूद तैयार हुए। आप सल्लल्लाहु अलैहि वसल्लम अपने साथ लेकर हजून की घाटी में गए, एक लकीर खींच कर उनको बिठा दिया और आप आगे बढ़ गए। ये देख रहे थे कि एक ज़मीन के करीब उड़ते हुए कुछ जानवर से आ रहे हैं, जैसे गिद्ध होते हैं इस तरह ज़मीन से बिल्कुल करीब करीब उड़ते हुए आ रहे हैं। तो थोड़ी देर बाद बहुत गुल गपाड़ा सुनाई देने, यानी शोर शराबा, यहाँ तक कि मुझे नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़ात पे डर लगने लगा कि ये मतलब इतने सारे इकट्ठे होके ये क्या चीज़ें हैं जो आ रही हैं। तो मैंने बाद में उन्होंने आप उस वक्त तो वहाँ से नहीं हिल सकते थे कि आप सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया था, यहाँ पे वो लाइन खींच दी थी। तो जब इतना शोर और उसमें तो नबी सल्लल्लाहु अलैहि वसल्लम की आवाज़ भी नहीं सुनाई दे रही थी इनको, और आप सल्लल्लाहु अलैहि वसल्लम की ज़ात पे भी डर लगने लगा कि पता नहीं क्या हो रहा है वहाँ पे। थोड़ी देर बाद जब वो इधर उधर हट गए, आप सल्लल्लाहु अलैहि वसल्लम से इन्होंने पूछा कि ये क्या शोर वगुल था, तो आपने फरमाया उनका एक मकतूल था, उसका किस्सा था जिसमें ये इनका डिफरेंस ऑफ ओपिनियन था, तो ये फैसला कराने के लिए आए थे, और इनको फिर फैसला आप सल्लल्लाहु अलैहि वसल्लम ने करके दिया था इनके दरमियान। तो यानी नबी सल्लल्लाहु अलैहि वसल्लम कई वाक़ियात हैं ना, तो कभी सल्लल्लाहु अलैहि वसल्लम ने उनको कोई मसले थे उनके उनकी कोई यानी ऐसा कोई फैसला था वो भी कराया, कभी उनको कुरान भी सुनाया, कभी किसी को इस्लाम की दावत भी दी। तो ये सब आप सल्लल्लाहु अलैहि वसल्लम की इनसे मुख्तलिफ टाइम्स पर मुलाकातें होती रहीं। जी ये जिन्नात की थोड़ी सी बात, अब आगे और मौजू है। अच्छा इसके अंदर एक बात समझ जानी चाहिए हमें, और वो ये कि किस तरह से ये नबी सल्लल्लाहु अलैहि वसल्लम के लिए तसल्ली था ये बात कि आप सल्लल्लाहु अलैहि वसल्लम ताइफ से आ रहे हैं और आप सल्लल्लाहु अलैहि वसल्लम की वो उन्होंने सख्त तरीन अजियत दी, बहुत नबी सल्लल्लाहु अलैहि वसल्लम के लिए ज़िंदगी का मुश्किल तरीन दिन था ये ताइफ का दिन जो था, कि उन्होंने नहीं मानना ना मानो लेकिन ऐसे तो ना करो कि पीछे आप सल्लल्लाहु अलैहि वसल्लम के अपने ओबाश लगा दिए, बदमाश लगा दिए, और वो कैसे उन्होंने नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ सलूक किया ये सब जानते हैं जो ताइफ का किस्सा था। उसके बाद ही, इस किस्से के बाद ही जब आप सल्लल्लाहु अलैहि वसल्लम ने कुरान पढ़ा तो जिन्नों ने सुना और ईमान ले आया, तो अल्लाह ताला ने नबी सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली दे दी कि देखें अगर कुछ लोग नहीं मानते तो कुछ और हैं जो आपकी दावत के ऊपर ईमान लाने वाले हैं, तो आप रंज ना करें। देखिए उन्होंने नहीं सुना तो उनके नसीब में नहीं था, उन्होंने नहीं सुना। मैं देखें बाज़ दफ़ा आप सुना किसी और को रहे होते हैं और वो नहीं मानता लेकिन कोई और इत्तेफाक से ही इधर से जा रहा था उसने सुन लिया और उसकी ज़िंदगी बदल गई, ठीक है ना। इसी तरह बाज लोग होते हैं, वो स्टूडेंट होते हैं, उन्होंने खुद तो छोड़ दिया, किसी और को ले आए, किसी और को बताया था, वो आके कहाँ से कहाँ निकल गया। तो कभी इसका मतलब है कि कोशिश को ऐसा ना समझे कि ज़ाया हो गई, क्या फ़ायदा हुआ, इनको बताया था इन्होंने नहीं माना। कभी आपके बहुत करीब में हमसाए में कोई लोग रहते होते हैं, आपके दोस्तों में कोई लोग होते हैं जो नहीं सुनते, कोई दूर बैठा सुन लेता जिसके साथ आपका ना ताल्लुक होता ना वास्ता होता। तो इसलिए इंसान काम को जारी रखे, इस पे ना रंजीदा होके सुनते नहीं है मानते नहीं है, हम नहीं जानते कौन कहाँ सुन ले, किसके ऊपर कैसे असर हो जाए, कैसे उसकी ज़िंदगी बदल जाए। लेकिन अगर डिसहार्ट होके बैठ जाएंगे नहीं क्या फ़ायदा क्या फ़ायदा, हमने तो कब से सुनाया, हमने तो बताया भी, वो नहीं माना, फलाने ने नहीं सुना, उन्होंने मजाक उड़ाया, हमें क्या पता कि कहाँ पे अल्लाह ताला रंग दिखा दे और किसके नसीब में हिदायत हो जाए। तो इसलिए कहते रहें, इससे रुके नहीं, बुलाते रहें अल्लाह की तरफ। अवलम यरो, क्या उन्होंने देखा नहीं, अन अल्लाह अल्लज़ी खलक़ अस्समावाति वल अर्दा। अब ये भी ये सबसे पहले तो मुशरिकीन मक्का को ही खिताब है, उन्हीं को दोबारा एड्रेस किया जा रहा है। क्या उन्होंने देखा नहीं कि अल्लाह वो ज़ात है जिसने आसमानों को पैदा किया, जमीन को पैदा किया, वल्लम या भी खलक़हिन्ना, वो थका नहीं उनको पैदा करके। सुभान अल्लाह, यानी आप ये देखें कि थकान जो है ना मखलूक की एक ये सिफत है, मखलूक चाहे वो इंसान है जिन्नात है बड़ी से बड़ी कोई मखलूक है थक जाती है, लेकिन अल्लाह की ज़ात वो है कि जो थकन से पाक है। हम कहते हैं ना अल्लाह ताला हर फ्लॉ से, हर सुभान अल्लाह जब आप कहते हैं, अल्लाह हर कमजोरी से पाक है, हर ऐब से पाक है, हर कमी से पाक है। तो ये कमी है कि हम मसलन हमारा तो क्या कंपैरिजन, मतलब सिर्फ समझाने के लिए आप बताती हूँ कि यानी हम इंसान होते हैं, हम इवन सुभान अल्लाह हम इंजॉय करके भी थक जाते हैं, हम सैर से आते हैं ना तब भी थक जाते हैं, हम किसी दावत में चले जाते कहते हैं बड़ी थकन हो गई, वो हमने किया क्या वहां पे, ना हमने खाना पकाया, ना हमने कुछ सर्व किया, ना हमने कोई काम किया, उनके घर में बैठे हुए भी थक गए हम बातें करके भी थक जाते हैं, कहते मेरा सर थक गया आज बातें कर, हम ये कुरान पढ़ते हुए भी थक जाते हैं, हम क्लास लेते हुए भी थक जाते हैं। तो ये हमारे अंदर कमी है, ये हमारी एक कमजोरी है। कितना ही ताकतवर इंसान हो, कितना ही अपने आप को जवान और हिम्मत वाला समझता हो, वो भी थक जाता है। थोड़ा सा काम करते हैं फिर हमें नींद की जरूरत होती है, हमें थकान हो जाती है, फिर नींद हमारी थकान को दूर करती है। अल्लाह ताला इसीलिए नींद से भी पाक है क्योंकि उसको कोई थकान ही नहीं, सुभान अल्लाह। और जब जन्नत में इंसान जाएगा तब उसको नींद की इसीलिए नहीं जरूरत, थकान है ही नहीं है, नींद क्यों चाहिए फिर, सुभान अल्लाह। तो अल्लाह ताला ने आसमानों को पैदा किया, जमीन को पैदा किया, इसकी मखलूकात को पैदा किया, और कब से करोड़ों करोड़ों पता नहीं कब से, ये सालों पहले से ये अल्लाह ताला ने तख्लीक की हुई है, और सिर्फ पैदा नहीं किया है, सुभान अल्लाह, सिर्फ पैदा नहीं किया, अव्वल तो इतना बड़ा आसमान, زمین اور ساتوں آسمان کو پیدا کرنا، پھر جو ان کے اندر مخلوقات ہیں ان کو پیدا کرنا، یہ کتنا بڑا کام ہے۔ لیکن اللہ تعالیٰ سبحان اللہ صرف پیدا کرنے والا نہیں ہے، بلکہ ان کو چلانا، ان کو سسٹین کرنا، ان کی پرورش کرنا، یعنی ان کو ایوری ڈے آگے سے آگے ان کو بڑھانا، ان کی نشو نما کرنا، ان کو رزق دینا، ان کے اندر جو بھی مخلوقات ہیں ان کا خیال کرنا۔ آپ دیکھیں، میں کہتی ہوں ہم مائیں ہیں، ہمارے پاس ہمارے گھر میں ایک سے دو بچے ہیں نا، تو ہم ان کی کام کرتے تھک جاتے ہیں، لیکن میں اتنا پیار ہے ہم خوشی سے کرتے ہیں، ہمارے اندر اللہ نے محبت رکھی، کہتے ہیں آئے اللہ بچے ہمارے چھوٹے ہیں، بڑے تھک جاتے ہیں، تھک بھی جاتے ہیں، اور پھر ہمیں اس سے اگلا کوئی کام دے دینا تو ہم کہتے ہیں ہم تو بچوں والے ہیں، ہم سے دوسرا کوئی کام نہیں ہو پاتا، ہم ایک سے دوسرا کام کرنے میں ہمیں مشکل ہوتی ہے، گھر بھی سنبھالنا، چلو ایک دوسرا کام کر لیا، اس سے بعد تیسرا کام کرنے کو مل جائے تو کہتے ہیں یہ تو بالکل ہی نہیں کر سکتے، دو تین کام ہم کس طرح سے، کتنی مشکل سے ہم ہینڈل کرتے ہیں، جو جاب والے ہیں وہ گھر بھی دیکھ رہے ہیں، جاب بھی کر رہے ہیں، بچے بھی ہیں ان کے، پھر وہ کہتے ہیں کہیں نہ کہیں کمی آ جاتی ہے، پھر کہتے ہیں کیا کریں، ہم اتنے کام تو نہیں سنبھال سکتے، میں خود اپنا اسکیڈول دیکھتی ہوں تو کہیں نہ کہیں کمی رہ جاتی ہے، یہ بھی کرنا ہے، یہ بھی کرنا ہے، کئی چیزیں ذہن سے ہی محو ہو جاتی ہیں، بھول ہی جاتی ہیں، وہ بھی کام کرنا تھا پھر بعد میں یاد آتا، پھر اس کے بعد جو ضروری کام ہے وہ کر کے بھی تھک جاتے ہیں، پھر کوئی تیسرے سے چوتھا کام دے دینا تو پھر بوجھ لگنے لگتا ہے کہ آئے کیسے کریں، انسان ہے نا، اللہ تعالیٰ سبحان اللہ سبحان اللہ، ہم اپنے بچوں کو دیکھ کے تھک جاتے ہیں، اللہ تعالیٰ اپنی اتنی مخلوقات کو سنبھالتا ہے، چلا رہا ہے، کوئی ایک مخلوق تھوڑا ہی ہے، آپ ایک مخلوق کو بھی لے لیں، کوئی چونٹیوں کا جہان ہی آپ لے لیں، چونٹیوں کی کتنی تعداد ہم نے اس دن بات کی تھی کہ کتنی چونٹیاں، آپ فرشتوں کی بات لے لیں، فرشتے کتنے بے تحاشا ہیں، بے تحاشا ہیں کہ آپ صلی اللہ علیہ وسلم معراج پہ دیکھ کے حیران ہو گئے کہ کہاں ان کا اینڈ ہے، یہ طواف کیے جا رہے ہیں کیے جا رہے ہیں، ان کا کوئی اینڈ ہے، طواف کر کے جا رہے ہیں، وہ پھر اور آ رہے ہیں، پھر اور آ رہے ہیں، اور آ رہے ہیں، کہاں ختم ہونا انہوں نے، ان کی تو نمبر ختم ہی نہیں ہو رہا، کہیں اینڈ ہوتا ہے ان کا، آپ سوچیں وہ رب ہر جہان، جو ہر جہان سے مطلب ہے کہ ہر سپیشی کی جو بھی جتنی پاپولیشن ہے، ان سب کو سنبھال رہا ہے، چلا رہا ہے، ان کو پرورش کر رہا ہے، ان کو دیکھ رہا ہے، ان کی نگہداشت کر رہا ہے، ان کی ایک ایک ضرورت کا اس کو علم ہے، ایک ایک ضرورت ان کی پوری کر رہا ہے، تب بھی وہ تھکتا نہیں ہے، تب بھی وہ یہ نہیں کہتا کہ میں چونٹیوں کے جہان کو دیکھ رہا ہوں، اب تم بھی آ گئے مجھ سے مانگنے، انسانوں کو میں دیکھ رہا ہوں، اب جنات کی بھی میں ضرورتیں پوری کروں، میں ایک کو دیکھوں کہ دوسرے کو دیکھوں، ہم سے ایک بچہ بات کرتا دوسرا بھی کرنے لگا، ہم کہتے ہیں ایک کی سنیں کہ دوسرے کی، سب نہ بولو ایک ساتھ، ایک بولے اس کو سارے ہی پکارتے ہیں، یہ انسان ہی ایک نکما ہے جو پیچھے رہ جاتا ہے، سب پکار رہے ہیں، سب کو پتا ہے ہمارا رب کون ہے، اپنی ضرورتوں کے لیے اس سے مانگتے ہیں، چونٹیاں بھی اس سے دعا کرتی ہیں، حدیث سے پتا چلتا ہے ہمیں، تو سوچیں سبحان اللہ، جو رب اتنا کچھ سنبھال رہا اور تھکتا نہیں ہے، تو اس کو لے کر ایک دلیل بنایا گیا کہ بے قادر علی ان یحیی الموتا، کیا وہ قادر نہیں ہوگا اس بات پہ کہ مردوں کو زندہ کر دے، کیا وہ اسی سے تھک جائے گا، کیا یہی چیز اس کی پاور میں نہ ہوگی، خود سوچو تو صحیح، جو اتنی مخلوقات بنا کے چلا کے وہ تب نہیں تھکا، اور یہ بھی نہیں کوئی ایک دن کرتا ہے، جب سے اس نے کائنات بنائی تب سے کر رہا ہے یہ سب کچھ، لیکن تھکتا نہیں، پھر بھی وہ اس کو اونگ تک نہیں آتی، نیند تو دور کی بات، اونگ تک نہیں آتی، تو وہ کیا تھک جائے گا مردوں کو زندہ کرنے، پھر تم کیوں یہ بات سوچتے کہ مردے زندہ نہیں ہو سکتے، کیوں سوچتے ہو کہ کیسے زندہ ہوں گے بھربری ہڈیاں، وہ جو اس سے نہ تھکا وہ کیا ان کو نہ کھڑا کر سکے گا، اللہ اکبر، بلا انہ والا کل شئی قدیر، کیوں نہیں، وہ یعنی اس بات کا جواب دیا گیا کہ جو ان سے نہ تھکا وہ قادر ہے اس بات پر کہ وہ زندہ کرے مردوں کو، بھلا کیوں نہیں، وہ تو سب چیز کرنے پر قادر ہے، وہ عاجز نہیں، وہ تھکتا نہیں، وہ ایگزاسٹ نہیں ہوتا کوئی کام کر کے، और उस वो तखलीक करने से भी नहीं तकता। देखे सिर्फ एक दफा तो नहीं उसने तखलीक किया ना, वो तो रोजाना कोई ना कोई पैदा हो रहा है, कोई ना कोई मर रहा है, कोई ना कोई नई चीज वजूद के अंदर आ रही है, कोई ना कोई नया यानी हर एक के जहान में देख ले नई नई पैदाइशें हो रही है ना, तो वो तखलीक कर रहा है, पैदा कर रहा है, वो इसे नहीं थका, मुसलसल कर रहा है। और सिर्फ तखलीक ही थोड़ी कर रहा है, और भी मैंने आपको कितने सारे काम बताए। हमारे घर में एक बंदा बीमार होता है ना, हम कहते हैं बिस्तर पे पड़ गया तो सारा घर डिस्टर्ब हो जाता है, सारा घर उसकी तीमारदारी में ही लगा हुआ है, बाकी सारे काम छोड़ के एक बंदे को देख रहे हैं। एक घर में एक बच्चा पैदा हो जाता है ना, नया बच्चा, तो आप देखें वो दादी भी मसरूफ है, माँ भी मसरूफ है, बाप भी क्रेजी हो रहा है, सारे ही पागल हुए फिर रहे हैं, यहाँ भाई एक बच्चे को देख रहे हैं। हमारे तो ये हालात है, सुभान अल्लाह, वो इतनी मखलूकात चला के भी उसको ऊंग ना आए, नींद ना आए, थकन ना हो, तो उसकी पावर्स का अंदाजा तो करो। इससे बताया गया ताकि इंसान समझे कि वो कैसा कुदरतों वाला रब है, वो अला कुल्ली शैन कदीर है। तो फिर ये जान रखो कि वो जिंदा जरूर करेगा मर्दों को। वयौमा युरदुल्लदीन कफरु अला नार, और जिस दिन पेश किए जाएंगे वो लोग जिन्होंने कुफर किया, किस पे पेश किए जाएंगे, आग पे, आग पे यानी जहन्नुम के सामने जब काफरों को खड़ा किया जाएगा। कौन से काफिर, ये जो कहते थे ना कांब आएगी क्यामत, कौन सी क्यामत, वो जो कहते थे कि ले आओ ना अजाब, उनको जब आग पे खड़ा किया जाएगा तो उनसे कहा जाएगा, उनसे पूछा जाएगा, अलैसा हादा बिलहक, क्या ये हक नहीं है। तुम कहते थे ये बातें हैं सिर्फ, ये जादू है सिर्फ, ये तो कुछ नहीं है, ये ऐसी कहानियां सुनाते हैं, ये असातीरुल अव्वलीन है, ये पुरानों की कहानियां, पिछलों की कहानियां कहते रहते हैं। नहीं, जब उस दिन आग पे ऐसे लोगों को खड़ा किया जाएगा तो वहां खड़ा करके, उसके किनारे पे खड़ा करके पूछा जाएगा, अब बताओ क्या ये सच है या नहीं, क्या मरने के बाद की जिंदगी बर है या नहीं, क्या वो जो वादे तुमसे किए गए थे वो सच्चे हैं कि नहीं, बताओ आप। अल्लाह अकबर, सोचें कि उनका उस वक्त क्या हाल होगा, वो जो दुनिया में इस चीज पे यकीन नहीं करते कि आखरत है, जिनका ईमान आखरत पे नहीं है ना, उनको यहां पे खड़ा करके अब पूछा जा रहा है, अब बताओ है कि नहीं ये, यहां तुम्हारी आंखों पे कोई जादू हो गया। अल्लाह अकबर, कालू, वो कहेंगे भला व रब्बी ना, क्यों नहीं, कसम हमारे रब की, यानी अब कसमें भी खा के कह रहे हैं हाँ वाकई हक ही है, हमारे रब की कसम ये हक है। दुनिया में तो तुम कहते थे ये मजाक है, दुनिया में तो तुम कहते थे कैसे खड़े होंगे, तुम्हें तो यकीन ही नहीं था। आला फरमाएगा, अब अल्लाह ताला फरमाएगा या अल्लाह का कोई मुनादी होगा जो कहेगा, फजूकुल अज़ाब बिमा कुंतुम तकफुरून, ये जो कुफर तुम करते थे ना, इसके बदले में आज ये अजाब चखो। फिर जो तुम कुफर करते थे उसकी वजह से, यानी दुनिया का ये कुफर कहां तक पहुंचा देता है, ये दुनिया तक कहानियां खत्म नहीं हो जानी, ये जो हमारी जिंदगी की स्टोरीज हैं, जो बोलते हैं, जो जो झुटलाते हैं, जो इनकार हैं, ये यहीं तक नहीं खत्म हो जाने, ये मामूली बातें नहीं है, ये कहां ले जाके खड़ा कर देंगी उस दिन। अल्लाहु अकबर। तो अल्लाह ताला ने अपने नबी को भी इसमें तसल्ली दे दी कि देख लेना, ये आज आपको ये कहते हैं ना हम नहीं मानते हम नहीं मानते, वो उस वक्त इनका क्या हाल होगा जब ये खड़े होंगे इस तरह से आपके पास, तब इनसे पूछा जाएगा ना तो कसमें खा खा के कहेंगे कि हाँ ये हक है। तो उनको तसल्ली और इनको खबर, तुम भी सुन लो आज जिन चीजों को तुम झूठला रहे हो, ऐसे कहोगे तुम, फिर कहा जाएगा अब इस अजाब में सबर करो या ना करो, बराबर है। ए नबी, फसबिर कमा सबर उलुल अज़्मी मिनर रुसुल, सबर कीजिए ए नबी, सबर कीजिए जैसा कि सबर किया बड़े पैगंबरों ने, बड़े हिम्मत वाले पैगंबरों ने। और वो उलुल अज़्म पैगंबर कौन से हैं, उलमा कहते हैं कि पांच पैगंबरों का जिक्र इकट्ठा आया दो जगह पे कुरान पाक में, हम तो एक दफा पढ़ चुके हैं ना, कि ये हैं उलुल अज़्म پیغمبر، کون کون؟ نو علیہ السلام، ابراہیم علیہ السلام، موسیٰ اور عیسیٰ علیہ السلام، اور اس کے بعد آخر میں نبی کریم صلی اللہ علیہ وسلم. یہ ہیں ہمت والے پیغمبر. اور بعض کہتے ہیں کہ نہیں، سارے ہی پیغمبر اول العزم پیغمبر ہیں، بعض نے اوروں کے بھی نام دیے ہیں. لیکن یہ ہمت والے کیسے تھے کہ انہوں نے بہت اپنی زندگیوں میں سٹرگلز کی ہیں، بہت سٹرگلز کی ہیں، بہت زیادہ انہوں نے اللہ کے راستے میں کوششیں کی ہیں، ان کے اوپر بڑی بڑی مشکلات آئی ہیں، لیکن یہ ہمت نہ ہارے. تو اے نبی، آپ بھی ان کی طرح صبر کیجئے، یعنی آپ سے پہلے بھی رسول آئے جنہوں نے صبر کیا. اور یہ راستہ جو دعوت کا راستہ ہے، اس میں صبر کی بہت ضرورت ہوتی ہے. اگر آج کسی کو کسی مشکل میں کوئی کہہ دے صبر کریں، تو وہ آگے سے کہتا تم صبر کر لو نا، تمہیں کیا پتا میرے اوپر کیا گزرتی ہے، تمہیں تو بس یہ لیکچر دینے آتے ہیں صبر کرو صبر کرو. لیکن اللہ تعالیٰ اپنے نبی کو فرماتا ہے صبر کیجیے. اس کو برا نہیں سمجھنا چاہیے اگر کوئی یہ بات کہے تو، کیونکہ اس کی تلقین اللہ نے اپنے نبی کو دی ہے. اور یہ ہمت والے رسولوں کا کام تھا صبر کرنا، ان کے پر بڑی بڑی مشکلات آئیں. ہمیں اپنی مشکلات بڑی لگتی ہیں نا، ان کو اللہ کے راستے میں مشکلات آئیں. ہمارے جیسے لوگوں تو یہ راستہ ہی چھوڑ کے بھاگ جائیں، یہ تو بڑا مشکل راستہ ہے. ہم تو اپنے لیے بھی، دوسروں کو کیا دعوت دینا، اپنے لیے بھی ہم عمل کرنے لگے تو کہتے ہیں بڑا مشکل ہے، اس لیے کرنا ہی نہیں. عمل کرنے کے لیے بھی صبر چاہیے. آپ کو پتا ہے یہ جو زندگی میں یہ اللہ کے راستے پہ چلنا ہے خود، اس کے لیے بھی صبر چاہیے. اللہ کی اطاعت کے لیے صبر چاہیے، گناہوں سے بچنے کے لیے بھی صبر چاہیے. وہ جو بے صبر ہے وہ تو وہ جا کے گناہ میں گر پڑے گا. اور آن ٹاپ آف اٹ یہ اگلا سٹیپ ہے دوسروں کو دعوت دینا، اس میں بھی صبر چاہیے. ہم تو اپنے اوپر ہی نہیں پہلے صبر کر کے اپنے آپ کو سیدھا رکھ پاتے، اور اس میں بھی بے صبرے ہو جاتے ہیں اور راستہ چھوڑ کے بھاگ جاتے ہیں. ہم سے نہیں ہوتا تو دوسروں کے لیے کیا صبر کرنا، وہ تو بعد کی باتیں ہیں، وہ تو بالکل ہی اس میں تو پیچھے ہی رہ جاتے ہیں، کیونکہ وہ تو اتنا صبر آزما راستہ ہے. اب دوسرا کیا آپ کو جواب دے گا، وہ آپ کو کچھ کہہ دے گا، برا مان جائے گا. یہی زیادہ سے زیادہ ہوتا ہے نا. اس زمانے میں تو اس سے بھی بڑھ کے تھا، یعنی قتل تک کرنے کے لیے کھڑے ہو گئے تھے. اور آپ دیکھتے ہیں کہ بعض کو شہید تک کر دیا گیا تھا، ایون پیغمبروں کو بعض کو شہید کر دیا گیا تھا. صحابہ کی تو بعد میں بات آتی ہے، پیغمبروں کو شہید کر دیا گیا. یحییٰ علیہ السلام کے ساتھ دیکھیں کیا ہوا تھا. تو بڑا، اور سب سے بڑی بات جانتے ہیں کیا ہوتی ہے، کہ انسان جب سوچتا ہے کہ میں اپنے لیے تھوڑی کر رہا ہوں، میں تو تمہاری بھلائی کے لیے کہہ رہا ہوں، یہ راستہ بڑا مشکل ہوتا ہے کہ اس میں صبر کریں. کیونکہ پھر بہت جلدی انسان ڈسارڈ ہو جاتا ہے، کہتا ہے نہیں کرنا تو نہ کرو، میری بلا سے جاؤ جہاں مرضی، میں اپنے آپ کو صحیح رکھتا ہوں، مجھے کیا، جو مرضی کرتے رہو. تو اس میں انسان بہت جلدی بے صبر ہوتا ہے. اس میں انسان کہتا ہے چھوڑو، مجھے کیا پڑی ہے، میں اپنے آپ صحیح رکھوں، مجھے کیا مصیبت ہے کہ میں ان کے پیچھے جاؤں. لیکن پیغمبروں نے یہ راستہ نہیں چھوڑا. یہ کتنی بڑی بات ہے کہ یعنی ان کے اپنے لیے نہیں وہ کر رہے تھے، تمہیں آگ سے بچانا چاہتے ہیں، اس کے لیے وہ تم سے ہی باتیں سنیں، تم سے ہی ٹارچر سہیں، تم ہی ان کے دشمن بن جاؤ، اور تمہیں آگ سے پکڑ کے پیچھے لانا چاہتے، تم آگ میں گرنا چاہتے ہو، اور اس کے لیے ان سے فائٹ کر رہے ہو کہ ہمیں گرنے دو آگ میں. سوچیے کتنا بڑا صبر چاہیے اس چیز کے لیے. اور یاد رکھیے، صبر بہت مشکل کام ہے. اللہ تعالیٰ نے قرآن میں بھی فرمایا، من اعظم الامور فرمایا کہ ہمت کے کاموں میں سے ہے صبر کرنا. سارے لوگ نہیں صبر کر سکتے، ہر ایک کے اندر نہیں حوصلہ ہوتا صبر کا. ہم تو کہہ دیتے نا صبر کریں، سب میں حوصلہ نہیں ہوتا، من اعظم الامور ہے یہ. لیکن صبر کون کر سکتا ہے؟ ایک چیز جس کے اندر ہوگی نا، وہ صرف صبر کر سکتا. اور وہ کیا چیز ہے؟ کہ جس کو یہ یقین ہے یہ دنیا کی زندگی جلد ختم ہو جانے والی ہے اور ایک ہمیشہ کی زندگی شروع ہونے والی ہے، اس صبر کا مجھے وہاں پہ پھل ملنے والا ہے. یہ شارٹ ٹرم ہے، یہ جلدی ختم ہو جائے گی، یہ گنے چنے دن ہیں. تو صبر آ سکتا ہے، तो ये हिम्मत का काम इंसान कर सकता है। और जब ये होता है कि बस हाय ये पहाड़ जैसी जिंदगी, ये इतने दिन, हाय ये मुश्किल वक्त, ये तो हमेशा कभी खत्म ही नहीं होना, तो फिर कैसे सब्र आएगा। जहां भी इंसान की नजर आखरत पे जाती है ना, वहीं सब्र जैसे एक वो होता है ना रुई का कॉटन बॉल जो होता है ना, जैसे एक को किसी ने जख्म पे रख दिया, ऐसे हो जाता है। जो ही आप सोचते हैं ये कितनी शॉर्ट टर्म है और वो कितनी लंबी है, उसमें मुझे आसानियां मिलने वाली हैं, उसमें मुझे खुशखबरियां मिलने वाली हैं, उसमें अल्लाह ने वादा कर दिया सब्र करने वालों के लिए, तब आ जाएगा। अगर अगर ये चीज नहीं है या यहां से नजर ये चीज नजर से ओझल होती है, तो फिर सब्र बड़ा मुश्किल है, वाकई मुश्किल है। कोई मसला ऐसे नहीं कि मेरे लिए मुश्किल है, उसके लिए फलां के लिए आसान है, नहीं है ही मुश्किल काम। इसीलिए हिम्मत वाले जो पैगंबर थे उन्होंने सब्र किया, बड़े हिम्मत वाला काम है ना। तो जितना जितना हम इस चीज को अपने सामने रखते हैं ना, खत्म हो जाएंगे दिन, थोड़े दिन रह गए हैं, कोई बात नहीं, थोड़ा सा है, थोड़ा सा सहना पड़ेगा अभी, थोड़ा सा बर्दाश्त कर लो, तो तब फिर हाँ आ सकता है सब्र, आ जाएगा फिर, चाहे वो कितनी बड़ी मुश्किल है। ठीक है, ये आपको मैंने यानी एक रास्ता बताया कि किस तरह ये सब्र आसान होता है। वला तस्ताजिल लहुम, और ना आप जल्दी करें इनके लिए, यानी आप इनके लिए ये ना जल्दी करें कि ठीक है अब आ जाए इनके ऊपर अजाब, ये तो जल्दी मचा रहे हैं, आप ना करें। यानी एक दाई को बताया गया है कि आपके अंदर नहीं ये आनी चाहिए कि ये अगर कह रहे हैं तो अब जल्दी आ ही जाना चाहिए इन पर अजाब, अब क्यों देर हो रही है, आप ना जल्दी करें। अल्लाह ताला कितना मेहरबान है ना, जो ऐसा कहते हैं हमारे जैसे को कोई ऐसे चैलेंज करे ना, हम भी बड़ी उसके अंदर आ जाते हैं कि अब हमारी गलत है, बस ठीक है अभी ये कह रहा है तो करके दिखाऊंगी मैं। कभी अपने प्यारे रिश्तों के सामने भी इस तरह हम कर लेते हैं, हस्बैंड ने कुछ कह दिया, अच्छा मैं अब करके दिखाती हूँ, ऐसा मुझे कहा है ना करके दिखाऊंगी। अल्लाह ताला को वो बार बार कह रहे हैं, अल्लाह के रसूलों को कह रहे हैं, आप करके दिखाएं ना, अल्लाह देख रहा है कि मेरे रसूल को ये कह रहे हैं ना। रसूल ऐसे करता है कि जल्दी से कहे कि अल्लाह ले अजाब इनके ऊपर ना, अल्लाह ताला उनकी हरकतें देख के भी, उनकी बातें देख के भी फौरन उनके ऊपर अजाब नहीं ले आता, वो अपने रसूल को भी कह रहा है अल्लाह जल्दी ना करें इनके लिए। का अन्नहुम यौमा यरौना, गोया के वो जिस दिन देखेंगे, मा युआदून, जिसका वो वादा दिए जाते हैं, यानी क़यामत का दिन जब देखेंगे, लम यलबथु इल्ला सआतम मिन नहार, नहीं वो ठहरे मगर एक घड़ी मिन नहार दिन में से। जब वो उसको देखेंगे अजाब को, या कयामत का दिन देखेंगे, यानी चाहे मौत आ जाए चाहे कयामत आ जाए, एक चीज तो आएगी ना, तो उनको ऐसा ही होगा कि वो दुनिया में एक घड़ी सिर्फ रहे दिन में से, यानी पार्ट ऑफ द डे, पूरा दिन भी नहीं रहे, एक घड़ी रहे। अस्तग़फिरुल्लाह रब्बी, इतनी बड़ी हकीकत है जो यहां पे बयान की गई है। क़यामत के दिन इंसान का यही हाल होगा कि उसको लगेगा दिन का कुछ हिस्सा में ठहरा था, और इंसान हत्ता के ये कहेगा ए अल्लाह मैं एक दिन का हिस्सा, एक दिन या दिन का कुछ हिस्सा ठहरा था, बेशक गिनती करने वालों से पूछ लो, हम तो बस इतना ही रहे थे, बेशक आप गिनती, यानी हम तो हिसाब किताब में चाहे कमजोर होंगे, ये हिसाब किताब में बड़े अच्छे हैं, बेशक इनसे पूछ ले हम कितना रहे थे, हम तो बहुत थोड़ा रहे। वो ये बात वहां जाके समझ आ जाएगी जो आज यहां नहीं समझ आती, कि ये थोड़ा ही तो है। जो मैं बात आपको कह रही ना कि सब्र भी तब आता है जब इंसान ये सोचे कि ये थोड़ा ही तो है, ये थोड़ा सा वक्त है, ये गुजर जाना है। और ख्वाहिशें भी तब इंसान की कंट्रोल हो पाती जब इंसान ये कहे कि थोड़ा ही तो टाइम है, कोई बात नहीं, अगर यहां नहीं भी पूरी हुई अल्लाह वहां पूरी कर देगा। इंसान इंतकाम लेने से भी तभी रुकता है कि जब वो ये कहे कि कोई नहीं, वहां अल्लाह इंतकाम ले लेगा, मैं आज क्यों इतनी बेचैन हूं। ये थोड़ा ही तो हमें समझ नहीं आती कि ये थोड़ा है, ये कलील है, अल्लाह ताला ने फरमाया इंसान इसको बहुत ज्यादा समझता है, लेकिन वाकई अगर हम इस दुनिया में भी गौर करें ना, गौर करें, तो कैसे आज आज हम, हमारी जितनी भी एज है, उसमें पीछे के अपना जो टाइम गुजर चुका है उसके ऊपर गौर करें, क्या लगता है आपको कितना था वो? एक घड़ी नहीं लगता कितना रहे हैं? आप बड़ों से पूछें जो 70-80 साल के भी हैं, वो कहते हैं ऐसे लगता है कल तक मैं छोटी बच्ची स्कूल में भागती फिरी थी फ्रॉक पहने में, उनको लगता है कल ही तो था, कल ही तो अभी मेरी शादी हुई थी, पता चला 50 साल हो गए हैं शादी को हुए हुए, लेकिन ऐसे लगता है कि कल की तो बात थी, कल का ही तो वक्त था, मैं इतनी जवान थी। ये दुनिया में भी लगना शुरू हो जाता है जो जिंदगी गुजार चुके, पूछ लें जाके उनसे, हाँ जो अभी टीनेजर बैठे होंगे 20-25 साल के, उनको लगता है कि नहीं बहुत लंबा भी टाइम पड़ा हुआ है, लेकिन जो एक उम्र गुजार के बुढ़ापे पे पहुंच गए हैं, पूछें जरा उनसे कि उनको जिंदगी कैसी लगती है। और जब कयामत का दिन आएगा उस दिन तो बिल्कुल ही ऐसे लगेगा कि कुछ रहा ही नहीं, हम क्या रहे, उतनी छोटी जिंदगी में भी देखो हम अल्लाह की फरमाबरदारी नहीं कर पाते, इतनी छोटी सी जिंदगी में हम गुनाहों से नहीं बच पाते, इतनी छोटी सी जिंदगी में हमारी ख्वाहिशात इतनी है कि ख्वाहिशात ही नहीं खत्म होती, उनको पूरा करने में हम पागल हुए जा रहे हैं, इतनी छोटी सी जिंदगी है, लेकिन उसके अंदर ही हम लोगों को खुश करने की ज्यादा फिक्र में है, अल्लाह को खुश करने का हमें ख्याल ही नहीं, और इसी को बेस्ट बनाना चाहते हैं कि बस ये अच्छी हो जाए किसी तरह, ये जन्नत बन जाए किसी तरह, वो थोड़ी सी तो है, कल को हमें ये जो टाइम हम इस वक्त बैठे हुए ना, ये भी बस एक दिन के एक हिस्से का एक जरा सा नन्ना सा कतरा ही लगेगा, जो आज हमें लगता है 3 घंटे हम बैठ गए, थक गए, इतनी देर बैठे, इतनी लंबी क्लास, ये क्या लगेगा सोचे, इतना सा भी सबर आज हमसे नहीं होता। देखिए आप सोचें कि जिंदगी कितनी मुख्तसर है, इससे अंदाजा करें 40-50 साल का इंसान होता है ना, तो फिर कहता है अब मैं जरा सेटल हो गया, अब मैंने घर बनाया, अब मुझे जरा स्टेबिलिटी आई है, उससे पहले तो मैं सारी मेहनत में लगा हुआ था। आप खुद बताएं कि पीछे रह क्या जाता है, कितने दिन बाकी रह जाते हैं, जिंदगी तो आप किनारे पे आ गई। उसमें इंसान सोचता है कि अब मैं स्टेबल हुआ हूं, अब जरा मैं सेटल हुआ हूं, तो अब तो खत्म होने का वक्त भी आ गया, इतनी छोटी सी है जिंदगी, और इंसान क्या समझे बैठा है। इसी तरह इसकी खुशियां भी कलील हैं, इसके गम भी कलील हैं, बिलीव मी इसके गम भी कलील हैं, जो हमें लगता है कि ये इसके गम बहुत बड़े हैं, वो आज लगता है जब चीज जिंदगी इतनी सी लगेगी तो उस वक्त इसके गम भी क्या लगेंगे, इसके मसले आज हमें लगता है पहाड़ के बराबर हैं, लेकिन जब ये जिंदगी इतनी छोटी तो इसके मसले पहाड़ के बराबर कैसे हो गए, ये जिंदगी इतनी मुख्तसर है, दिन का कुछ हिस्सा, यानी दिन का कुछ हिस्सा कितना होगा, चंद घंटे, फ्यू आवर्स में हम कैसे पागल हुए फिर रहे हैं, फ्यू आवर्स की जिंदगी के लिए हम अपने अल्लाह को कितना नाराज कर देते हैं, फ्यू आवर्स के मजे की खातिर हम कितनी नाफरमानियां कर गुजरते हैं, फ्यू आवर्स के लिए अपने आप को इन रखने के लिए हम क्या क्या करते हैं, और फ्यू आवर्स की खुशियां लेने के लिए, अपने नफ्स को खुश करने के लिए हम कहां तक अल्लाह की नाफरमानी में चले जाते हैं, और सोचते भी नहीं है, कितने झूठ बोल देते हैं, कितने धोखे दे देते हैं, क्या क्या हम करते हैं। अल्लाह अकबर, सिर्फ यही बात उनको तो ठीक है, उस दिन समझ आएगी, वो तो उस दिन जाके कहेंगे कि हम तो रहे ही नहीं, मगर सिर्फ इतनी थोड़ी देर के लिए, क्या हमें इस बात का यहां पे यकीन है, उनको तो चलो वहां समझ आएगी क्योंकि वो तो मानते ही नहीं थे, मोमिन को तो यहां पता होता है, क्या हमें यहां पता है, या हम भी वहां जाके सोचेंगे कि हाय वो तो छोटी सी थी, मैंने क्या कर दिया। याद रखिए नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो अपनी दुनिया को तरजीह देता है वो अपनी आखरत का नुकसान करता है, और जो अपनी आखरत को तरजीह देता है उसका दुनिया का कोई ना कोई नुकसान जरूर होता है। यानी अगर तुम अपनी आखरत के लिए काम करना चाहोगे तो दुनिया का कोई ना कोई नुकसान जरूर करोगे, यानी कहीं ना कहीं तो कमी आएगी ना, चाहे आपके घर के कामों में आए, चाहे आपके बिजनेस में, चाहे आपकी जॉब में, आप पैसे कमा सकते तो उसकी जगह आपने अपने आप को अपनी आखरत की तैयारी में लगा दिया, कहीं ना कहीं दुनिया का नुकसान तो होता है। اور جس نے دنیا کو پرائرٹی دی اس نے اپنی آخرت کا نقصان ضرور کیا. اور یہ سوچیں کہ کتنی چھوٹی سی دنیا کے لیے, کتنی چھوٹی سی لائف کے لیے انسان اپنی آخرت کو داؤ پہ لگا رہا ہوتا ہے. آج یہی چیزیں اتنی بڑی لگ رہی ہیں, وہی چیزیں کل کتنی چھوٹی لگیں گی. میں پہلے بھی مثال دیتی ہوں کہ آج اگر ہم سوچیں جب ہم چھوٹے ہوتے تھے کبھی ہم نے اپنے ماں باپ سے کوئی ضد کی ہو کسی کھلونے کی کسی چیز کی اور اتنا روئے اور اس کے لیے اتنا ہم نے کھانا بھی نہیں کھایا اور ماں باپ کو بھی ستا کے رکھ دیا اور وہ پھر انہوں نے ہمیں کھلونا لے دیا. آج وہ کھلونا کہاں ہے جس کے لیے ہم نے اتنے آنسو بہائے, اتنا تنگ کیا, کھانا پینا چھوڑ دیا, رو رو کے ہلکان ہو گئے. آج وہ ٹوائے کیا لگتا ہے؟ لگتا ہے بے وقوفی, لگتا ہے اتنے پاگل تھے ہم. یاد کریں وہ جو آپ کو آج لگتا ہے پاگل پن, اس وقت لگتا تھا سب سے بڑی چیز یہی ہے, میری دنیا یہ ٹوائے ہے, جب تک یہ نہ مل جائے گا مجھے چین نہیں آئے گا. یہ پوری ہماری جو دنیا کی زندگی ہے نا, یہ ہمیں اسی طرح ایک کھلونا ہی لگے گی آخرت میں جا کے, جس کے پیچھے ہم اتنا روتے رہے, ہم پاگل رہے, ہم نے اپنے آپ کو بھگا بھگا کے ہلکان کر دیا. لگے گا پاگل تھے ہم, کتنے بے وقوف تھے ہم, کیا ہم کرتے رہے. آج جیسے وہ بچپن کے دن ہمیں بے وقوفی لگ رہے ہیں, یہ پوری زندگی جس میں ہم دنیا کے پیچھے بھاگ بھاگ کے پاگل ہو رہے ہیں, یہ ہمیں بے وقوفی لگیں گے. تو یہ قلیل ہے, یہ تھوڑی ہے. آج جن چیزوں کو پا کے اتنے خوش ہو جاتے ہیں, کچھ مل جائے اتنی خوشی ہو رہی ہے, آئے یہ سوٹ مجھے مل گیا, کافی دن سے میں اس کی تلاش میں تھی, بس پرفیکٹ. یہ تو ایسے کچھ عرصے بعد کیا ہوتا ہے, وہ یہ نظروں سے بھی اتر جاتا ہے. اب یہ تو آؤٹ ڈیٹ ہو گیا, آؤٹ آف فیشن ہو گیا, ہم اسی کو پھینک رہے ہوتے ہیں, کسی کو دے رہے ہوتے ہیں, جان چھڑا رہے ہوتے ہیں, کلوزٹ خالی ہو. وہی چیزیں ہم جو ہم لے کر آتے ہیں آج اتنی خوشی دیتی ہیں, کل کو ہمیں بیکار نظر آنے لگتی ہیں, گاربیج میں جا رہی ہوتی ہیں. یہ کیا ہے؟ یہاں کی خوشیاں پائیدار نہیں ہیں, یہاں کی خوشیاں کوئی ہمیشہ رہنے والی نہیں ہیں, قلیل ہیں. جیسے یہ دنیا قلیل ہے, سب چیزیں یہاں کی ختم ہو جانے والی ہیں, یہ اتنی مختصر ہے, یہ ختم ہو جانی ہے. اس کا یقین نہ ہمیں آتا ہے نہ ہم یقین کرنا چاہتے ہیں, کیونکہ مزے ختم ہو جاتے ہیں نا. پھر جس دن یہ یقین آ جائے گا سب چیزیں آسان ہو جائیں گی, کہ یہ بہت تھوڑی ہے. بلاغ پہنچانا ہے, یہ پیغام پہنچانا, یہ یعنی اب یہ بات جو ابھی گزری ہے کہ یہ زندگی قلیل ہے, یہ ہے پہنچا دینا, یہ اب آپ کی ذمہ داری ہے پہنچانے کی. اور دوسری بات نمبر ٹو کیا ہو سکتی ہے, کہ یہ قرآن, یہ پہنچا دینا ہے. اور یہ بات جو ہے نا, یہ تو پہلے بھی پچھلے صحف میں بھی آئی نا, بل تو سرون الحیات الدنیا والآخرۃ خیر وابقا, ان ھذا لفی الصحف الاولی صحف ابراہیم و موسیٰ. پچھلے صحیفوں کے اندر گزر چکی ہے بات, یہ صحف ابراہیم صحف موسیٰ میں بھی یہ بات گزر چکی ہے کہ تم دنیا کی زندگی ترجیح دیتے ہو, آخرت بہتر بھی ہے, باقی رہنے والی بھی ہے. یہ زندگی باقی نہیں رہنی اور نہ ہی یہ بہتر ہے. فَهَلْ يُهْلَكُ إِلَّا الْقَوْمُ الْفَاسِقُونَ, ان ساری باتوں کے بعد پھر بھی کون ہی اپنے آپ کو ہلاکت میں ڈالے گا؟ وہی ڈالے گا جو فاسق ہوگا. فاسق کون ہوتا ہے؟ جو اللہ کی اطاعت سے نکل گیا ہو. اللہ کی اطاعت سے نکل جانے والے کو فاسق کہتے ہیں. یعنی فسق کے کئی درجے ہو سکتے ہیں. کوئی ہے جو بالکل ہی اللہ کی اطاعت سے نکل گیا, کچھ ہے تھوڑا کرتا ہے تھوڑا نہیں کرتا, تو فسق کے بھی جیسے کفر کے درجے ہیں, شرک کے درجے ہیں, اسی طرح فسق کے بھی درجے ہیں. تو پھر اس ان ساری باتوں کے بعد, یہ زندگی اتنی قلیل ہے, یہ بتا دو پہنچا دو, اس کے بعد بھی نہیں ہلاک کیا جائے گا مگر فاسق قوم کو. یعنی اس کے بعد بھی فاسق ہی ہلاک ہو سکتے ہیں, اور اس کے بعد پھر کون ہوگا جو پھر اپنے آپ کو ہلاکت میں ڈالے مگر صرف فاسق, جو پھر بھی یہ سب سن کے بھی اطاعت سے باہر نکل نکل جاتا ہے. اللہ تعالیٰ ہمیں حدوں میں رہنے کی توفیق عطا فرمائے, ہمیں اپنی فرما برداری کی توفیق عطا فرمائے. اللہ تعالیٰ اس بات کا یقین ہمارے دل میں بٹھا دے, یہ زندگی مختصر ہے, اس نے ختم ہو جانا ہے. اللہ تعالیٰ ہمارے مسئلوں میں ہمیں صبر عطا فرمائے. اور جیسے اولوالعزم پیغمبروں نے ہمت والے پیغمبروں نے صبر کا مظاہرہ کیا. اللہ تعالیٰ ہمیں ہماری پریشانیوں ہمارے مصائب میں اور حق کے راستے میں صبر عطا کرے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. تلاوت سنیے.
واذكر أخا عاد إذ أنذر قومه بالأحقاف وقد خلت النذر من بين يديه ومن خلفه ألا تعبدوا إلا الله ألا تعبدوا إلا الله إني أخاف عليكم عذاب يوم عظيم. قالوا أجئتنا لتأفكنا عن آلهتنا فأتنا بما تعدنا إن كنت من الصادقين. قال إنما العلم عند الله وأبلغكم ما أرسلت به ولكني أراكم قوما تجهلون. فلما رأوه عارضا مستقبل أوديتهم قالوا هذا عارض ممطرنا بل هو ما استعجلتم به ريح فيها عذاب أليم. تدمر كل شيء بأمر ربها فأصبحوا لا يرى إلا مساكنهم كذلك نجزي القوم المجرمين. ولقد مكناهم فيما إن مكناكم فيه وجعلنا لهم سمعا وأبصارا وأفئدة فما أغنى عنهم سمعهم ولا أبصارهم ولا أفئدتهم من شيء إذ كانوا يجحدون بآيات الله وحاق بهم ما كانوا به يستهزئون. ولقد أهلكنا ما حولكم من القرى وصرفنا الآيات لعلهم يرجعون. فلولا نصرهم الذين اتخذوا من دون الله قربانا آلهة بل ضلوا عنهم وذلك إفكهم وما كانوا يفترون. وإذ صرفنا إليك نفرا من الجن يستمعون القرآن فلما حضروه قالوا أنصتوا فلما قضي ولوا إلى قومهم منذرين. قالوا يا قومنا إنا سمعنا كتابا أنزل من بعد موسى مصدقا لما بين يديه يهدي إلى الحق وإلى طريق مستقيم. يا قومنا أجيبوا داعي الله وآمنوا به يغفر لكم من ذنوبكم ويجركم من عذاب أليم. ومن لا يجب داعي الله فليس بمعجز في الأرض وليس له من دونه أولياء أولئك في ضلال مبين. أَوَلَمْ يَرَوْا أَنَّ اللَّهَ الَّذِي خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ وَلَمْ يَعْيَ بِخَلْقِهِنَّ بِقَادِرٍ عَلَى أَنْ يُحْيِيَ الْمَوْتَى بَلَى إِنَّهُ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ. ويوم يعرض الذين كفروا على النار أليس هذا بالحق؟ قالوا بلى وربنا. قال فذوقوا العذاب بما كنتم تكفرون. فاصبر كما صبر أولو العزم من الرسل ولا تستعجل لهم كأنهم يوم يرون ما يوعدون لم يلبثوا إلا ساعة من نهار. بلاغ، فهل يهلك إلا القوم الفاسقون؟